केही वर्ष अघिको कुरा हो, म एउटा सेमिनरीमा पढाइरहेको थिएँ। मलाई पढाउन भनेको विषयहरूमध्ये थियो व्याख्यात्मक प्रचार, मेरो मनपर्ने विषय। म कक्षामा प्रवेश गर्दा विद्यार्थीले मलाई न्यानो स्वागत गरे र मैले बोल्न सुरु गरेँ, सिकाउन सुरु गरेँ, म बोल्न सुरु गरेँ। र तपाईँलाई सायद थाहा छैन होला, म कुनै पनि कुरा गर्न अघि, कुनै पनि विषय पढाउनभन्दा अघि, विषयमा प्रवेश गर्नुभन्दा अघि म विद्यार्थीहरूको गवाही सुन्न मन पराउँछु। उनीहरू कसरी येशु ख्रीष्टमा विश्वासमा आए भन्ने म सुन्न मन पराउँछु। र म प्राय मेरा विद्यार्थीहरूलाई उनीहरूको जीवन गवाही सोध्ने गर्छु र सुसमाचार के हो भन्ने प्रश्न पनि सोध्ने गर्छु। त्यसैले मैले मेरो विद्यार्थीहरूको त्यो समूहलाई पनि सुसमाचार के हो भनेर सोधेँ। त्यहाँ मलाई थाहा छैन, करिब 10 विद्यार्थीहरू थिए र मैले 10 10 फरक फरक जवाफहरू पाएँ। ती जवाफहरूमध्ये कुनै पनि वास्तविक बाइबलले, साँचो बाइबलले सुसमाचारको अलिकति नजिक पनि आउन सकेन। कसैले भने सुसमाचार भनेको यो, सुसमाचार त्यो, मेरो विचारमा सुसमाचार यो, मैले सुनेको सुसमाचार यो, तर कसैले पनि सुसमाचार के हो भन्ने प्रश्नको, यो सरल प्रश्नको चित्तबुद्ध उत्तर दिन सक्नु भएन। त्यसपछि मैले व्याख्यात्मक प्रचार नपढाउने निर्णय गरेँ। सुसमाचारै नबुझेको विद्यार्थीहरूलाई व्याख्यात्मक प्रचार कसरी प्रचारक बन्ने, कसरी वचन प्रचार गर्ने भन्ने विषयमा पढाउनु मैले ठिक ठानिनँ। त्यसैले मैले उनीहरूलाई सुसमाचारको विषयमा पढाउने निर्णय गरेँ। त्यसपछि म सेमिनारका डिन कहाँ गएर उहाँलाई मैले सबै कुरा बताइदिएँ र मैले पाठ्यक्रम नै परिवर्तन गरेर त्यसको सट्टा मैले सुसमाचार के हो, साँचो परिवर्तन के हो, सुसमाचार प्रचार के हो, चेलापन के हो, जस्ता विषयहरूमा पढाएँ। दुःखको कुरो, धेरै विद्यार्थीहरू राम्रो अङ्क लिएर आफ्नो पढाइ त सिध्याउँछन् तर उनीहरूलाई सुसमाचार के हो भन्ने थाहै हुँदैन। सेमिनेरीबाट डिग्री लिएका धेरै मानिसहरूलाई सुसमाचार के हो भन्ने थाहा छैन। र मलाई अझ पिरोल्ने कुरा के हो भने, आज चर्चमा रहेका धेरै विश्वासी बनाउँदाहरूलाई, धेरै क्रिस्चियन बनाउँदाहरूलाई पनि सुसमाचार के हो भन्ने थाहा छैन। र यो विचारले मेरो मनलाई निकै भारी बनाउँछ। हुनसक्छ तपाईँलाई पनि सुसमाचार के हो भन्ने थाहा छैन होला। तपाईँ वर्षौँदेखि चर्चमा हुनुहुन्छ, तपाईँ चर्चमै हुर्किनुभयो, तपाईँले धेरै कुराहरू गर्नुभयो, तपाईँले क्वायर समूहको नेतृत्व गर्नुभयो, बाल सङ्गतिमा सिकाउनु भयो, जवान सङ्गतिको नेतृत्व गर्नुभयो, सुसमाचार प्रचार गर्ने टोलीको नेतृत्व गर्नुभयो, तपाईँले प्रचार गर्नुभयो, सिकाउनु भयो, तपाईँ चर्च समुदायको हिस्सा बन्नुभयो, तपाईँले धेरै कुरा गर्नुभयो, तर तपाईँलाई सुसमाचार के हो भन्ने थाहा नहुनसक्छ। सो तपाईँलाई म सोधौँ, यति समयमा सुसमाचार के हो, तपाईँलाई के लाग्छ सुसमाचार के हो, वाट इज द गस्पल? यो प्रश्न किन महत्त्वपूर्ण छ, किनभने प्रियहरू तपाईँको जीवन यसै प्रश्नको जवाफमा अडिएको छ, यसै प्रश्नको जवाफमा निर्भर छ, तपाईँको अन्तिम गन्तव्य यही प्रश्नसँग जोडिएको छ, सुसमाचार के हो। यदि तपाईँ यस प्रश्नको जवाफमा गलत हुनुभयो भने तपाईँको अन्तिम गन्तव्य पनि गलत हुनेछ। इट डजन्ट म्याटर तपाईँ चर्चमा कति वर्ष रहनुभयो, तपाईँले बप्तिस्मा लिनुभएको भएन, तपाईँ कुन परिवारमा जन्मिनुभयो, तपाईँले कतिवटा पुस्तकहरू पढ्नुभयो, त्यसले खासै फरक पार्दैन। हाम्रो जीवनमा हामीले सोध्ने नसोध्ने धेरै प्रश्नहरू छन् जसले खासै फरक पार्दैन, तर यो प्रश्नलाई तपाईँ व्यवस्था गर्न सक्नुहुन्न, यो प्रश्नबारे तपाईँ अनभिज्ञ रहन सक्नुहुन्न। यो करोडौँको प्रश्न हो, यसले महत्त्व राख्छ, किनभने तपाईँको जीवनले महत्त्व राख्छ, प्रियहरू अनन्तताले महत्त्व राख्छ, स्वर्ग र नर्कले महत्त्व राख्छ, तपाईँको प्राणले महत्त्व राख्छ। सुसमाचारको कुरामा तपाईँ अनभिज्ञ रहने छुट पाउनुहुन्न। प्रियहरू, नो गस्पल नो साल्भेसन, सुसमाचार छैन भने मुक्ति पनि छैन। तपाईँलाई बाइबलको सिद्धान्तको बारेमा धेरै कुरा थाहा हुन सक्छ, ठुला ठुला गहन सिद्धान्तको विषयमा तपाईँ पोख्थाउन सक्नुहुन्छ, तर यो साधारण कुरा, यो तर एकदमै आधारभूत विषय, म तपाईँ अनभिज्ञ हुनुहुन्छ भने तपाईँको सबै अरू ज्ञानले खासै फाइदा दिँदैन। त्यसैले तपाईँ कति लामो समयदेखि क्रिस्चियन हुनुहुन्छ भन्ने कुराले मलाई खासै फरक पार्दैन, तपाईँले कति पुस्तकहरू पढ्नुभएको छ त्यसले मलाई केही पनि फरक पार्दैन। तपाईँ को हुनुहुन्छ, तपाईँले आफ्नो निम्ति कस्तो नाम कमाउनु भएको छ, तपाईँसँग कति धन सम्पत्ति छ, तपाईँ समाजमा तपाईँ कसरी चिनिनुहुन्छ त्यसले खासै परवाह गर्दैन। तपाईँको ब्याङ्कमा कति पैसा छ, तपाईँको व्यवसाय कति फस्टाइरहेको छ, तपाईँसँग कतिवटा डिग्रीहरू छन्, इट डजन्ट म्याटर। सरक राख्छ त एउटै कुराले मात्र, के तपाईँलाई सुसमाचार थाहा छ, के तपाईँलाई सुसमाचार थाहा छ, डु यु नो द गस्पल, के तपाईँ सुसमाचारको योग्यको जीवन बिताइरहनु भएको छ, के तपाईँ सुसमाचारमा विश्वास गर्नुहुन्छ, के तपाईँ सुसमाचारको साक्षी बनिरहनु भएको छ। तपाईँ सोच्न सक्नुहुन्छ कुन समाचार, कुन सुसमाचार, अनि पास्टरले कुन सुसमाचारबारे कुरा गरिरहेको छ। आखिर आज धेरै संस्करणका सुसमाचार बजारमा छ्यापछ्यापी छन् होइन र? प्रियहरू, म बचाउने सुसमाचार, साँचो सुसमाचार, बाइबलले सुसमाचार, एकमात्र सुसमाचार कुरा गर्दैछु। र सुसमाचारको बारेमा हामी कहाँबाट सिक्न सक्छौँ? एउटै स्थान छ हामी जानुपर्ने, एउटै स्थान परमेश्वरको वचन। र आज हामी यही गहन विषयमा, हामी यही महत्त्वपूर्ण जीवन र नर्कको सवाल, नर्कसँग सम्बन्धित यही महत्त्वपूर्ण प्रश्न हामी यसको यसलाई आजको प्रचारमा सम्बोधन गर्दैछु। त्यसैले तपाईँसँग बाइबल छ भने कृपया आफ्नो बाइबलमा मसँग पहिलो कोरिन्थी 15 अध्याय पठाउनुहोस्। सायद आजको वचनको महत्त्व तपाईँले बुझ्न सक्नुभयो, सायद मलाई लाग्छ तपाईँ हल्का रूपमा त्यसै आफ्नो चेयरमा बसिराख्नु भएको छैन, र यो वातावरण तपाईँलाई जता लान्छ, जुन जतातिर डोर्याउँछ तपाईँ त्यसलाई जानु पक्कै पनि जानुहुन्न, तपाईँले आफूलाई जसरी पनि जागा राख्नुहुनेछ भन्ने म आशा गर्छु, किनकि तपाईँको अगाडि एकदमै महत्त्वपूर्ण प्रश्न दर्शाइएको छ। यो प्रश्नको जवाफ सुन्ने समयमा सुत्नुभयो भने यसले अनन्त अनन्तसम्म तपाईँलाई घाटा लाग्नेछ। सो जागर रहनुहोस्, आफूलाई चिमोट्नुहोस्, पानी छेप्नुहोस्, कसरी हुन्छ आफूलाई गालामा छपडाउनुहोस्, तर यो महत्त्वपूर्ण विषय सुन्नुहोस्, ध्यान दिएर सुन्नुहोस्, सुसमाचार के हो भन्ने विषयमा आज हामी परमेश्वरको वचनबाट सुन्दैछौँ। पहिलो कोरिन्थी 15 अध्यायबाट तपाईँसँग बाइबल छ, पहिलो कोरिन्थी 15 अध्यायबाट आउनुहोस्। तपाईँसँग बाइबल छैन भने अर्को हप्ताबाट कृपया बाइबल ल्याउनु होला, म तपाईँलाई विनम्र अनुरोध गर्दछु। फोन, मोबाइल फोन मा पनि तपाईँ हेर्न सक्नुहुन्छ, यस, तर अरू कुराहरू पनि हेर्न सक्नुहुन्छ, डिस्ट्र्याक्सन धेरै छ मोबाइल फोनमा, सकेसम्म तपाईँ पुस्तक लिएर आउनुहोस्, बाइबल लिएर आउनुहोस्। तपाईँसँग छैन भने मसँग पछि चर्चपछि ढोकामा म उभिरहेको हुन्छु, मसँग कुरा गर्न सक्नुहुन्छ। हामी चाहन्छौँ यहाँ आउने प्रत्येक विश्वासीले बाइबल बोकाउनु, है तपाईँ क्रिस्चियन हुनुहुन्न, हामीसँग पहिलोचोटि हामीसँग तपाईँ हाम्रो चर्चमा आउनु भएको छ, आराधनासँग यसरी जोडिनु भएको छ, हामी तपाईँलाई एकदमै स्वागत गर्न चाहन्छौँ, र हामी तपाईँलाई उपहारस्वरूप बाइबल दिन चाहन्छौँ, र हामीलाई तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ यदि तपाईँ परमेश्वरको एउटा प्रति लिपि लिएर, एउटा कपी लिएर तपाईँ पढ्न चाहनुहुन्छ भने। तपाईँको जानकारीको लागि हामीले आजबाट महत्त्वपूर्ण प्रश्नहरू शीर्षक एउटा नयाँ वचनको श्रृङ्खला सुरु गर्दैछौँ। अब हामी केही आगामी केही हप्ताहरूमा यो श्रृङ्खला अन्तर्गत रहेर परमेश्वरको वचनहरू सुन्नेछौँ। र तपाईँको जानकारीको लागि यो हाम्रो चर्चको नियमित प्रचार अभ्यासभन्दा अलिक फरक हुनेछ। सामान्यतया हामी बाइबलको कुनै पुस्तक लिन्छौँ र त्यसलाई पद पद गरेर व्याख्या गर्छौँ हरेक शनिबार। तपाईँलाई थाहा छ, हाम्रो विश्वास छ कि यही नै चर्चको नियमित आहार हुनुपर्छ, क्रमिक व्याख्यात्मक प्रचार। तर समय समयमा हामी यो क्रमिक व्याख्यात्मक प्रचार बाट छोटो विश्राम लिएर कुनै विशेष विषयमा हामी ध्यान केन्द्रित गर्न सक्छौँ। तर पनि यो विषयगत प्रचारमा पनि हामी व्याख्यात्मक प्रचार शैली नै अपनाउँछौँ। हाम्रो प्रचारको करिब 10-20% चर्चमा हुने प्रचारको 10-20% विषयगत शीर्षकगत प्रचार हुँदा खासै फरक पर्दैन। तर 80% भने चाहिँ हाम्रो चर्चको 80% प्रचार भने चाहिँ व्याख्यात्मक प्रचार नै हुनुपर्छ। तपाईँलाई थाहा छ, कहिलेकाहीँ दाल भात विश्राम लिएर मोमो चाउमिन लिँदाको स्वाद होइन, मोमो चाउमिनको स्वाद लिँदा पनि राम्रै हुन्छ, मजा आउँछ कहिलेकाहीँ। तर सधैँ मोमो चाउमिन खानु मन मजा आउँदैन, स्वास्थ्य हुँदैन, हामीलाई दाल भात नै चाहिन्छ। र आज हामी मोमो चाउमिन खाँदैछौँ केही समयसम्म, तर हामी फेरि दाल भात नै फर्किन चाहन्छौँ। हामीलाई दाल भात तरकारी चाहिन्छ, हामीलाई आफ्नो नियमित आत्मिक आहारको रूपमा परमेश्वरको वचनको व्याख्यात्मक प्रचार चाहिन्छ। सो त्यसैले कृपया यो नयाँ श्रृङ्खलाको लागि मसँगै प्रार्थनामा रहनुहोला। म आशा गर्दछु तपाईँहरूमध्ये कसैले पनि यो वचनको श्रृङ्खला छुटाउनु हुने छैन, किनभने यो तपाईँको जीवनको लागि अत्यन्त महत्त्वपूर्ण छ। र प्रियहरू, यो यहाँबाट प्रचार हुने कुराहरू अमूर्त विचारहरू होइन, केवल सैद्धान्तिक कुराहरू मात्र होइनन्, यी त व्यावहारिक कुराहरू र गहिरो रूपमा तपाईँको जीवनसँग यसले अर्थ राख्दछ। र आज हामी सबैभन्दा आधारभूत प्रश्नहरूमध्ये एउटा प्रश्नबाट सुरु गर्दैछौँ, सुसमाचार के हो? र अर्को हप्ता हामी सोध्नेछौँ क्रिस्चियन के हो, त्यसपछि चर्च के हो, त्यसपछि हप्ताहरूमा हामी यस्तै अन्य आवश्यक प्रश्नहरूमा विचार गर्दै हामी जानेछौँ। र आजको वचनको खण्ड पढ्न अघि यति लामो समयसम्म मलाई मेरो परिवारको हेरचाह गर्नको लागि वचनको सेवाबाट विश्राम दिनुभएकोमा म पास्टर हनोकलाई, याकुब दाजुलाई, अनि भाइ राजु विशाल पुरन यति नै होला लाई धन्यवाद दिन चाहन्छु। तपाईँहरूको प्रचार मुनि रहन पाउनु मेरो प्राणको लागि पनि निकै लाभदायक थियो। आई ट्रुली लभड इट एन्ड आई ट्रुली एप्रिसिएट इट। धेरै धेरै धन्यवाद। सो अनि प्रिय चर्च परिवार, तपाईँलाई पनि एकदमै धेरै धन्यवाद, तपाईँहरूले पनि हाम्रो लागि प्रार्थना गरिदिनु भयो र हामीलाई विभिन्न तरिकाले तपाईँले सेवा गर्नुभयो, मद्दत गर्नुभयो, हामी एकदमै कृतज्ञ छौँ। र यस पुलपिटमा फेरि फर्कन पाउँदा म साँच्चै उत्साहित छु। कृपया आफ्नो बाइबलमा हेर्नुहोस्, म पहिलो कोरिन्थी 15 एकदेखि 4 पढ्दैछु। यो ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1563 पाउन सक्नुहुन्छ यदि तपाईँले अहिलेसम्म भेटाउनु भएको छैन भने। पहिलो कोरिन्थी 15:1-4, भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ र जसमा तिमीहरू स्थिर रहन्छौ। यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्र त तिमीहरूले व्यर्थमै विश्वास गर्यो। किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रा पापको निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ जीवित पारिनुभयो। हामीले जान्नुपर्ने र विश्वास गर्नुपर्ने त्यहाँ केवल एउटै मात्र सुसमाचार छ र त्यही सुसमाचार नै आजको मुख्य विचार हो। र केही क्षणमा हामी यो सुसमाचार के हो भन्ने बारेमा विस्तृत रूपमा हामी हेर्दै जानेछौँ। तर त्योभन्दा पहिले यी 4 हामी केही कुराहरू अवलोकन गर्न चाहन्छौँ, त्यसैले मसँगै रहनुहोस्। पहिलो कुरा, हामी यहाँ फ्रेड पावल यो पत्रका लेखकलाई देख्छौँ, जसले कोरन्थीका विश्वासीहरूलाई आफूले उनीहरूलाई सुम्पिदिएको त्यो सुसमाचारलाई सबैभन्दा मुख्य विषयको रूपमा याद दिलाउँदैछ। उसले मुख्य विषयको रूपमा कोरिन्थीका मानिसहरूलाई यही सुसमाचार दिएको थिए र कोरिन्थीका मानिसहरूलाई यही सुसमाचार उसले याद दिलाउँदैछ। सो पावल कोरिन्थमा हुँदा उसको मिसनरी प्रचारको यात्रामा उसले प्रचार गर्ने क्रममा उसले घुमाएर कुरा गरेन, उसले यी मानिसहरूलाई सिधै सुसमाचार घोषणा गरिदिए। र हामीले देख्ने पहिलो कुरा नै यही हो। र दोस्रो कुरा, पत्रअनुसार पावलले कोरिन्थीहरूलाई दिएको सुसमाचार उनको आफ्नै आविष्कारको कुरा थिएन, यो सुसमाचारको लेखक परमेश्वर स्वयं हुनुहुन्छ। यो सुसमाचार परमेश्वरबाट, पावलले परमेश्वरबाट पाएका थिए, त्यसैले पावलले 3 भन्छ, किनभने मैले जे पाएँ त्यसैलाई सुम्पिदिएँ। सो सुसमाचारको सोर्स, यसको स्रोत परमेश्वर स्वयं हुनुहुन्छ। सुसमाचार परमेश्वरको, पावल त केवल एक सन्देश वाहक हुन् भन्ने कुरा हामी यहाँ देख्दछौँ। पावल एक हुलाकी हुन्, डेलिभरी गर्ने एउटा व्यक्ति मात्र हुन्। हामी पठाउको वा फुटम्यान्डुको होइन यो सिस्टम हामी थाहा छ, उनीहरूको डेलिभरी सेवाहरूसँग हामी परिचित छौँ। पावल परमेश्वरको सुसमाचार डेलिभरी गर्ने व्यक्ति थिए अरे। उनले परमेश्वरबाट सुसमाचार पाए, प्राप्त गरे र विश्वासयोग्य भए मानिसहरूलाई यही सुसमाचार पावलले पुर्याइदिए। अनि तपाईँले एउटा कुरा यहाँ के याद गर्नुपर्छ भने पावलले यस सुसमाचारलाई कति पनि परिवर्तन गरेनन्। पावल भन्छ मैले जे पाएँ त्यही सुपिदिएँ। बिचमा परमेश्वरबाट सुसमाचार प्राप्त गरेर पुर्याउँदासम्म, अरू कहाँ पुर्याउँदासम्म यो बिचमा पावलले सुसमाचारलाई यहाँनिर सम्पादन गराएको छैन। सुसमाचारमा उसले केही थपेको छैन, केही घटाएको छैन। सुसमाचारलाई पावलले यहाँनिर संस्कृति सुहाउँदो बनाउन वा मानिसहरूको रुचिअनुसार ढाल्न खोजेको छैन। पावलले जुन सुसमाचार पाए त्यही सुसमाचार उसले मानिसहरूलाई सुम्पिदिए। सो पावल यो साँचो सुसमाचार, बाइबलले सुसमाचार प्रचार गर्न मा कुनै पनि हालतमा प्रतिबद्ध थिए। तर किन पावलले सुसमाचारलाई परिवर्तन गर्न मिल्दैन थियो? पावलले किन सुसमाचारमा थप्न मिल्दैन थियो, घटाउन मिल्दैन थियो? किनभने परिमार्जित सुसमाचार, सम्पादित सुसमाचार, संशोधित सुसमाचार एउटा कमजोर सुसमाचार हो। यसले मुक्ति दिँदैन, यसले बचाउन सक्दैन, यसमा बचाउने कुनै शक्ति नै हुँदैन। किनभने यो प्रकारको सुसमाचार सुसमाचार नै होइन, काटछाँट गरिएको सुसमाचार, फुलबुट्टा भरिएको सुसमाचार सुसमाचार नै होइन। यसले सुसमाचारको शक्तिलाई कम गरिदिन्छ, यसलाई यसबाट आफ्नो सुसमाचारबाट सुसमाचारको शक्ति बचाउने शक्तिलाई यसले खोसिदिन्छ, सुसमाचारलाई यसले व्यर्थैको बनाएर छाड्छ। र त्यसो कुरा पद एक र दुई अनुसार जब पावलले सुसमाचार प्रचार गरे, कोरिन्थीले यसलाई ग्रहण गरे। यसको अर्थ कोरिन्थीको विश्वासीले सुसमाचारलाई अस्वीकार गरेनन्, यसलाई पन्छाएनन्, उनीहरूले यसमा विश्वास गरे। कोरिन्थीका मानिसहरूले सुसमाचारप्रति प्रत्युत्तर जनाए, यसको अर्थ उनीहरू आफ्नो पापहरूबाट फर्के र यसु ख्रिस्टमाथि भरोसा गरे। तर सुसमाचारमाथिको उनीहरूको यो विश्वास, यो प्रत्युत्तर एकपटक उनीहरूको जीवनमा घटेको घटना मात्र थिएन। पावल भन्छन् कि उनीहरू अहिले पनि यही सुसमाचारमा स्थिर छन्, यसैद्वारा उनीहरूको उद्धार भइरहेको छ। यदि उनीहरू पावलले प्रचार गरेको सुसमाचारको त्यो वचनमा अटल रहे भने नत्र त तिनीहरूले व्यर्थमा विश्वास गरे। अर्को शब्द भन्नुपर्दा सुसमाचारद्वारा हाम्रो उद्धार हुन्छ, तर तपाईँले यसलाई साँच्चीकै विश्वास गर्नुभयो र यसै सुसमाचारमा तपाईँ लागिरहनुभयो भने मात्र। सो हामी देख्छौँ कि पावलले सुसमाचार प्रचार गरे, कोरिन्थीले सुसमाचार विश्वास ग्रहण गरे, विश्वास गरे, र अब पावलले फेरि उनीहरूलाई सुसमाचारको याद दिलाउँदैछ। अब प्रश्न भनेको ओके पावल, तर सुसमाचार चाहिँ के हो आखिरमा, सुसमाचार चाहिँ के हो? किनकि पावलले यहाँ धेरै कुरा भनिसकेको छ, एकदेखि होइन लगभग दुई पदसम्म, कि सुसमाचार तिमीलाई याद दिलाउन चाहन्छु, त्यो जुन सुसमाचार तिमीले ग्रहण गर्यौ, जुन सुसमाचार तिमीहरू स्थिर रहन्छौ, जस यस सुसमाचार तिमीहरूको उद्धार भएको छ, यदि तिमीहरू त्यो सुसमाचार अटल रह्यो भने न तिमीले व्यर्थमै विश्वास गर्यो। सो पावलले सुसमाचार शब्दलाई धेरैचोटि दोहोऱ्याइरहेको छ, तर हाम्रो प्रश्न भनेको आखिरमा सुसमाचार चाहिँ के हो त? अनि जवाफमा पावलले यसो भन्दैन, खैर सुसमाचार एउटा गहन विषय हो, यसलाई एउटा साधारण दिमागले बुझ्न गाह्रो हुन्छ। सुसमाचार बुझ्नको लागि तपाईँले सेमिनेरको डिग्री हासिल गर्नुपर्छ, मैले यस विषयमा एउटा थेसिस चाहिँ लेख्नुपर्छ। होइन पावलले यसो भन्दैन, यहाँ पावलले सुसमाचार सिधै यहाँनिर सरल तरिकाले व्याख्या गरिदिन्छ। तिनदेखि चार पद हेर्नुहोस् न, किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीलाई सुम्पिदिएँ, अर्थात् यो सुसमाचार सुन्नुहोस्, अब पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रा पापको निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। यो हो सुसमाचार। यहाँ बुझ्नलाई गाह्रो कुरा के छ? यहाँनिर कुन 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 भाषामा हामीले यो सुसमाचार यहाँनिर प्रचार भइरहेको सुनिरहेको छौँ? न ग्रिक भाषा छ, न हिब्रू भाषा छ, नेपाली भाषा, सरल भाषा छ। येशु ख्रीष्ट हाम्रो पापको निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो, र फेरि तेस्रो दिनमा पुनर्जीवित भयो, उठ्नुभयो। यही हो सुसमाचार। किन यसलाई ठुलो विषय बनाउने, किन यसलाई जटिल विषय बनाउने? मानौ कि एकदमै उच्च स्तरको दिमाग भएको मानिसहरूले मात्र, विचारकहरूले मात्र यसलाई, स्कलरहरूले मात्र यसलाई बुझ्न सक्छ, होइन। यो त सबै मानिसको मुक्तिको निम्ति सन्देश हो, अनि यो सन्देश सजिलो, सरल, बुझ्न सक्ने किसिमको हुनुपर्छ। अनि बुझ्न सकिने भाषामा, सरल भाषामा पावलले यसु ख्रीष्टको जीवन, मृत्यु, दफन र पुनरुत्थानलाई यहाँनिर प्रस्तुत गरिरहेका छन्। सो तपाईँले देख्नुभयो सुसमाचार के हो, म भन्न सक्नुहुन्छ तपाईँ सुसमाचार के हो? पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रा पापको निम्ति मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। त्यही नै सुसमाचार। ख्रिस्टको मृत्यु, ख्रिस्टको दफन र ख्रिस्टको पुनरुत्थान नै सुसमाचार हो। प्रियहरू, यो ख्रिस्टियन मतको, ख्रिस्टियन विश्वासको मूल शिक्षा हो, यही नै केन्द्रीय सन्देश हो, यो त्यो खबर हो, यो त्यो समाचार हो जुन हामी बारम्बार सुन्न चाहन्छौँ। हामी यसैको लागि आज भेला भएको छौँ, यही सुसमाचार, महिमामय सुसमाचारको सत्यतालाई गाउनको निम्ति, यही सुसमाचारको सत्यतालाई पढ्नको निम्ति, यही सुसमाचार सत्यता प्रार्थना गर्नको निम्ति, प्रचार गर्नको निम्ति हामी यहाँ भेला भएका छौँ। यही सुसमाचार हाम्रो जीवनमा उतार्नलाई हामी जमर्को गर्छौँ। हामी हरेक शनिबार हामी को हौँ, वा हामीले ख्रिस्टको लागि के गर्न सक्छौँ, वा हामी कति महत्त्वपूर्ण छौँ, अथवा हाम्रो जीवनको लागि परमेश्वरको अद्भुत अथवा उद्देश्य के हो, वा परमेश्वर हाम्रा सपनाहरू यस संसारमा कसरी पुरा गर्नु सक्नुहुन्छ, वा हामी हाम्रो विवाहमा कसरी सुधार ल्याउन सक्छौँ, हामी फस्ट आउन सक्छौँ, वा हाम्रो आर्थिक स्थिति कसरी हामी राम्रो बनाउन सक्छौँ भन्ने बारेमा सुन्नलाई हामी चर्चमा भेला हुँदैनौँ। ए तपाईँ त्यसको निम्ति आज आउनु भएको छ, तपाईँ गलत ठाउँमा हुनुहुन्छ, गलत ठाउँमा हुनुहुन्छ। होइन, हामी हरेक शनिबार यो खबर सुन्न भेला हुन्छौँ, ख्रिस्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। यही खबर, यही सुसमाचार, यही प्रचार गरेको, यही व्याख्या गरेको, घोषणा गरेको, यही कुराहरू सेलिब्रेट गरेको हामी देख्न चाहन्छौँ। यही नै सुसमाचार हो र हामी यो सुसमाचारको विद्यालयबाट, पाठशालाबाट कहिले पनि हामी उत्तीर्ण हुँदैन, स्नातक हुँदैन। अहिले एसीको समय छ अनि सबैले ठुलो ठुलो अङ्कमा होइन लिएर पास गरेको छ, फेसबुक होइन सामाजिक सञ्जालहरू बधाईको शब्दले भरिएका छन्, बधाई छ फलामा बधाई छ। तर सुसमाचार विषयमा हामी सबैको इक्जाम लिने हो भने यो सुसमाचारको विषयमा हामी कहिले पनि हामी उत्तीर्ण हुनेवाला छैन, हामी जहिले पनि आफूलाई नर्सरी कक्षामै पाउनेछौँ। यो त्यस्तो विषय हो, यो गहन विषय हो। तपाईँ आफ्नो जीवन यो सुसमाचार अध्ययनमा बिताउन सक्नुहुन्छ, जसरी इतिहासभरि धेरै प्रभुका जनले गरेका छन्। यही नै त्यो सुसमाचार जसले तपाईँलाई हरेक दिन आफ्नो ओछ्यानबाट, विस्तारबाट उठ्ने बनाउनुपर्छ। यही सुसमाचारले तपाईँलाई हरेक दिन वचनमा समय बिताउने, प्रार्थना गर्न प्रेरित दिनुपर्छ। यही सुसमाचार हो त्यसले जसले तपाईँलाई हरेक दिन चर्चमा समयमा आउने उत्साह दिनुपर्छ, अरू विश्वासीहरूसँगै मिलेर आराधना गर्नलाई तपाईँको हृदयलाई उत्सुक बनाउनुपर्छ। ओ, अर्को शनिबार कहिले आउँछ, आई कान्ट वेट, म पर्खिन, मलाई पर्खिन गाह्रो हुन्छ, म अर्को शनिबारसम्म होइन हरेक दिन चर्चमा भेला पार हुनु पाए त कति आनन्दको कुरा हुने थियो, हरेक दिन हामी यो सुसमाचार घोषणा गर्नु पाए त कति आनन्दको कुरा हुने थियो। हामी कहिले आउँछ शनिबार र चर्च जाउँ र यो सुसमाचार सत्यताहरू गाउँ, यही घोषणा गरौँ, यही प्रचार सुनौँ र मेरो ख्रिस्टलाई हेरौँ, उहाँको सुन्दरता म मग्न हौ, अनन्ततर्फ मेरो आँखा लगाउँदैछु, यो गर्ने बनाउँछ सुसमाचारले। आ, फेरि शनिबार आएछ, ए आज शनिबार है फेरि है तरिका। ए त्यस्तो हुँदैछ भने तपाईँको जीवनमा यसको एउटै अर्थ हुन्छ, तपाईँले बाइबलले सुसमाचार अहिलेसम्म बुझ्नु भएको छैन। तपाईँ सुसमाचार छोडेर, तपाईँ ख्रिस्टलाई छोडेर तपाईँहरू कुनै कुराको पछि लागिरहनु भएको छ, यो आफ्टर समथिङ, केही कुराको पछि, त्यही भएर तपाईँ यहाँ हुनुहुन्छ, यहाँ पो पाउँछु कि त्यो कुरा। सायद तपाईँहरू कतिजना यसरी सोध्दै हुनुहुन्छ होला, यो कसरी सुसमाचार भयो? सुसमाचार भने गुड न्युज होइन, असल खबर। कसैको मृत्यु कसरी सुसमाचार भयो? ड्याथ, मृत्यु भनेको त यो त ब्याड न्युज हो होइन र, यो त दुःखको खबर हो। कसरी यो असल खबर भयो? ख्रिस्टको मृत्यु, ख्रिस्टको दफन, ख्रिस्टको पुनरुत्थान कसरी शुभ खबर हो? आजभन्दा 2000 वर्ष अघि रोमी क्रुसमा भएको कसैको मृत्युले आज मेरो जीवनमा कसरी कुनै अर्थ राख्छ, किन अर्थ राख्छ? त्यो घटनाले अहिले मेरो लागि किन महत्त्व राख्छ? किनभने प्रियहरू, यसको जवाफ हाम्रो सामु भएको परमेश्वरको वचन खण्डमै छ, यहीँ छ। यहाँ ख्रिस्ट मर्नुभयो र गाडिनुभयो मात्र भन्दै भनिएको छैन, धेरै मानिसहरू रोमी क्रुसमा मरे, मारिए, गाडी अजरवाला क्रुसमा टाँगियो र गाडियो। ख्रिस्ट मरेको दिन पनि उहाँको छेउमा दुई अपराधीहरूलाई चोरवाला क्रुसमा झुन्ड्याए, एउटा उहाँको दाहिनेतिर र अर्को उहाँको देब्रेतिर। तर हामी उनीहरूको मृत्युको बारेमा हामी कुरा गर्दैनौँ, हामी उनीहरूको मृत्युको बारेमा प्रचार गर्दैनौँ, हामी ती चोरहरूको अथवा अरू ती क्रुसमा मरेका मानिसहरूको मृत्युको बारेमा हामी गाउँदैनौँ। उनीहरूको मृत्युले हाम्रो जीवनमा कुनै अर्थ राख्दैन। थाउजन्ड्स हजारौँको सङ्ख्यामा रोमी सरकारले मानिसहरूलाई क्रुसमा झुन्ड्याएर मारिसकेका थिए, येट हामीलाई त्यसको केही पर्वाह छैन। तर ख्रिस्टको मृत्यु फरक छ, यसको हामीसँग सम्बन्ध छ। किन? किनभने पद तिनमा यसो भनिएको छ, ख्रिस्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो। तपाईँ देख्नुभयो त्यहाँ ख्रिस्ट मर्नुभयो मात्र भनेको छैन, ख्रिस्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो। हाम्रा पापहरू, हाम्रा कसका पाप? हाम्रा, हामी विश्वासीहरूका, हामी चर्चका, हामी उहाँका मानिसहरूका पापका निम्ति उहाँ मर्नुभयो। के को निम्ति मर्नुभयो? हाम्रो पापको निम्ति मर्नुभयो। हाम्रो रोगको निम्ति होइन, हाम्रो गरिबीको निम्ति होइन, तर हाम्रो पापहरूको निम्ति उहाँ मर्नुभयो। अनि यसले सबै कुरा परिवर्तन गर्छ। ख्रिस्ट व्यर्थ मर्नु भएन, ख्रिस्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो। र ख्रिस्ट हाम्रो पापहरूको निम्ति मर्नुभयो भन्ने कुराको अर्थ बुझ्नको लागि हामीले पहिले आफूलाई बुझ्नुपर्ने हुन्छ, हामीले हाम्रो अवस्थालाई बुझ्नुपर्ने हुन्छ। इमान्दारीपूर्वक हामीले आफूलाई नियाल्नुपर्ने हुन्छ। अर्को शब्द भन्नुपर्दा, सुसमाचारलाई साँच्चै बुझ्न र कदर गर्नको लागि हामीले पहिले कुसमाचार, ब्याड न्युज, खराब समाचार बुझ्नुपर्छ। आफू बिरामी भएको थाहा नपाइकन कोही पनि डाक्टर कहाँ उपचार खोज्न जाँदैन। जानुहुन्छ तपाईँ डक्टर कहाँ जानुहोस् अनि डक्टरसँग अपोइन्टमेन्ट लिनुहोस्, पैसा दिएर जानुहोस्, भेट्नुहोस् अनि भन्नुहोस् तपाईँलाई के भएको छ, खासै के भएको छ, तपाईँले भेट्नु मन लागेर मात्र आयो। अनि त्यतिखेर डक्टरले भन्छ त्यही नै तपाईँको समस्या होस्, यो मान्छेलाई यहाँ होइन, मानसिक हस्पिटलमा लानुपर्छ। त्यसै गरी कोही पनि ख्रिस्टमा शरण लिने छैन यदि उनीहरूले सबभन्दा पहिले उनीहरूको आफ्नो आवश्यकता, आफ्नो अवस्था अनि ख्रिस्टको आवश्यकता बुझेन भने। जबसम्म कुनै मानिसले म वास्तवमा को हुँ, मेरो वास्तविक अवस्था के हो र मलाई ख्रिस्टको किन आवश्यक पर्छ भन्ने कुरा बुझेन भने ऊ ख्रिस्टमा आउँदैन। र आज यहाँ तपाईँहरू कति जानुहुन्छ, अहिलेसम्म तपाईँ ख्रिस्टमा आउनु भएको छ, किन? किनकि तपाईँलाई ख्रिस्टको आवश्यकता नै छैन, किनकि तपाईँले आफ्नो वास्तविक अवस्था बुझ्नु भएको छैन। तपाईँलाई बुझाउने कोसिस गरेको छ भनिएको छ, तर तपाईँले त्यसलाई यो सत्य होइन भनेर डिसमिस गर्नुभएको छ, पन्चाइराख्नु भएको छ। तर यदि तपाईँ आफूलाई यो क्यान्सर जन्ने यो पापको रोग लागेको तपाईँलाई थाहा भए र यो पाप तपाईँलाई नर्क लगिरहेको छ भन्ने कुरा तपाईँलाई यदि थाहा भएको भए र यसमा सबै साँच्चै तपाईँ विश्वस्त हुनुभएको भए तपाईँ पक्कै पनि तुरुन्तै ख्रिस्टमा शरण लिनुहुने थियो, किनकि ख्रिस्ट बाहेक त्यहाँ अरू कुनै समाधान छैन, उपाय छैन। सो यो पदअनुसार ख्रिस्ट हाम्रा पापहरू निम्ति मर्नुभयो, यसको अर्थ हामीसँग पाप नामक समस्या छ। पाप नामक समस्या छ। पाप के हो? हामीले हाम्रा छोराछोरीलाई न्यू सिटी क्याटेकिजम एप प्रयोग गरेर यो क्याटेगराइज गर्दै आएका छौँ, अर्थात् बाइबलको सत्यता सिकाउने हामीले कोसिस गरिरहेका छौँ। यदि तपाईँले न्यू सिटी क्याटेकिजम एप कहिले प्रयोग गर्नुभएको छैन भने तपाईँले यसलाई एप स्टोरबाट एकदमै निःशुल्क रूपमा डाउनलोड गर्न सक्नुहुन्छ। न्यू सिटी क्याटेकिजम आदरणीय पास्टर तथा ईश्वर शास्त्री स्वर्गीय टिम केलर र द गस्पल कोलिसन एउटा सेवकाई छद्वारा तयार पारिएको र यसको उद्देश्य आजको सन्दर्भमा साना र ठुला दुवैलाई बाइबलले सत्यता, बाइबलमा आधारित सत्यताहरू स्पष्ट रूपमा, सरल र व्यवस्थित रूपमा सिकाउनु। न्यू सिटी क्याटेगिजमको प्रश्न नम्बर 16 यो प्रश्न यहाँनिर हामी पाउँछौँ, पाप के हो? न्यू सिटी क्याटेगिजमको यो प्रश्न नम्बर 16, पाप के हो? वाट इज सिन? र यसको जवाब हुन्छ, पाप भनेको परमेश्वरले सृष्टि गर्नुभएको संसारमा उहाँलाई इन्कार गर्नु वा व्यवस्था गर्नु, उहाँको व्यवस्थामा उहाँले आवश्यक ठान्नुभएको कुरा नगर्नु वा त्यस संसार नहुनु हो। यो हो पाप। अर्को शब्दमा पाप भनेको हाम्रो विचारमा, हाम्रो व्यवहार र हाम्रो वचन बोलीमा र हाम्रो हृदयमा परमेश्वरलाई अस्वीकार गर्नु वा व्यवस्था गर्नु अथवा अनादर गर्नु हो। यदि तपाईँलाई बाइबल कथा थाहा छ भने पाप अदनको बगैँचाबाट सुरु हुन्छ। परमेश्वरले पहिलो मानव आदम र हब्बालाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, उहाँले उनीहरूलाई बगैँचामा राख्नुभयो र एउटा सुन्दर उद्देश्य दिनुभयो। उहाँको शासनमुनि बस्न, उहाँको उपस्थितिमा रमाउन र उहाँको सृष्टिको हेरचाह गर्न परमेश्वरले आदम र अब्बालाई एउटा एकदमै गम्भीर विशिष्ट आज्ञा पनि दिनुभयो। उनीहरूले बगैँचाको कुनै पनि रुखबाट खान सक्थे एउटा बाहेक, असल र खराबको ज्ञान दिने रुख। परमेश्वरले भन्नुभयो जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। तर उनीहरूले परमेश्वरको अधिकारलाई अस्वीकार गर्न नै रोजे। उनीहरूले आफ्ना सृष्टिकर्ताको साटो सृष्टि सर्पको कुरा सुनेर उनीहरूले निषेधित फल टिपेर खाए। परमेश्वरले चेतावनी दिनुभए अनुसार तुरुन्तै उनीहरू तुरुन्तै आर्थिक रूपमा मरे। उनीहरू लज्जित भए, उनीहरूले दोषी महसुस गरे र डराएर परमेश्वरको सामु लुक्न थाले र पछि उनीहरू शारीरिक रूपमा पनि मरे। र त्यसदेखि रोमी पाँच अध्यायले हामीलाई बताउँदछ कि एकजना मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। अब हामी सबै स्वभावैले पापी छौँ र हामी सबै रोजाइले पनि पापी छौँ। वी आर सिनर्स एन्ड वी सिन। हामी पापी हौँ र हामी पाप गर्छौँ। पाप गरेकोले हामी पापी भएको होइन, हामी पापी भएकोले गर्दा हामी पापी पाप गर्छौँ। यो हाम्रो स्वभाव हो। तपाईँ जति धेरै नैतिक तपाईँ मेकअप गर्नुहोस्, तपाईँले आफ्नो वास्तविकता आफ्नो यो यो यथार्थ तपाईँ लुकाउन सक्नुहुन्न, परिवर्तन गर्न सक्नुहुन्न। उत्पत्तिका सुरुका तपाईँ अध्यायहरू पढ्नुहोस्, तपाईँले पाप फैलिँदै गएको देख्नुहुन्छ। डढेलो चाहिँ यो फैलिँदै सल्किँदै गएको तपाईँ देख्नुहुन्छ। उत्पत्ति चारमा तपाईँले कैनले आफ्नै भाइ हाबिलको एकदमै विभत्सपूर्ण हत्या गरेको तपाईँ देख्नुहुन्छ। त्यसपछि तपाईँले त्यहाँ व्याभिचार जस्ता परस्त्री गमन समय लैङ्गिकता र मूर्ति पूजा जस्ता विद्रोहमाथि विद्रोह तपाईँ देख्नुहुन्छ। तपाईँ बाइबल जति धेरै पल्टाउँदै जानुहुन्छ त्यति धेरै तपाईँ मानिस जातिमा पाप फैलिँदै गएको तपाईँले देख्नुहुन्छ। सानादेखि ठुला वृद्धसम्म पापले मानिसलाई असर गरेको तपाईँ देख्न सक्नुहुन्छ। अनि मानिस जातिको इतिहास पवित्र र असल सृष्टिकर्ताप्रतिको विद्रोहले रङ्गिएको इतिहास हो। हिजो आज राजावादीहरू राजाले पनि प्रयास गर्दैछन्, तर बगैँचामा आदमद्वारा नेतृत्व गरिएका अथवा प्रतिनिधित्व गरिएका मानव जाति सबै मिलेर राजाका राजालाई आफ्नो सिंहासन हृदयको सिंहासनबाट हटाए। तर परमेश्वर पवित्र न्याय हुनुहुन्छ, उहाँ बहलो हुनुहुन्छ। उहाँ एक शक्तिहीन मानव राजा जस्तो हुनुहुन्न जसलाई मानिसहरूले राजा बनाइदिनुपर्ने हुन्छ, होइन। उहाँ सर्वभौम राजा हुनुहुन्छ। उहाँले पाप र विद्रोहलाई व्यवस्था गर्न सक्नुहुन्न। उहाँले न्याय, उहाँको न्यायको न्यायले पापीको त्यो पापीले सजाय पाउनुपर्छ भन्ने कुराको माग गर्दछ। रोमी एक अध्यायले भन्दछ कि परमेश्वर क्रोधी मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाइरहेका छन्। र परमेश्वरले उहाँको न्यायमा मानिसहरूलाई उनीहरूको पापमा त्यहाँ छोडिदिनु भएको छ। त्यसैले मानव जाति झन्झन खराब हुँदै गयो, अझ गहिरो अन्धकार र विद्रोहमा फस्दै गयो। हामी परमेश्वरद्वारा परमेश्वरको लागि सृष्टि गरेका थियौँ, उहाँको लागि हामी बनिएका हौँ, उहाँको महिमाको लागि हामी जिउनलाई बनिएका थियौँ। तर हामीले उहाँबाट स्वतन्त्रता घोषणा गऱ्यौँ, हामी आफ्नै लागि आफ्नै नाउँको लागि आफ्नै सपनाहरूको लागि हामी जिउँछौँ, र परिणामस्वरूप हामीले परमेश्वरको न्यायलाई निम्त्याएका छौँ। सम्पूर्ण मानव जाति अन्तिम न्यायतर्फ अग्रसर छ। मानिलिउँ एउटा ठुलो जहाज त्यो ठुलो झरनाबाट तल झर्नेवाला छ। सबै मानिस त्यही जहाजमा छ, त्यही जहाजमा छ। त जहाजका मानिसहरूलाई थाहा छैन अगाडि के छ भन्ने कुरा। उनीहरू मौज गरिरहेको छ, रमाइलो गरिरहेको छ, उनीहरू खाइ पी मौज गरिरहेको छ। त धेरै नहौ, तिनीहरूलाई थाहा छैन त्यो जहाज चाँडै नै ठुलो फल्सामा खस्नेछ। यो संसार सबै मानिस जाति अन्तिम न्यायतर्फ गइरहेको छ। परमेश्वर पवित्र हुनुहुन्छ प्रियहरू, र उहाँ हामी जस्ता अपवित्र मानिसहरू र हामी जस्तो अपवित्र मानिसहरू हामी परमेश्वरको उपस्थितिमा उभिन सक्ने त्यो कुनै सम्भावना छैन, उपाय नै छैन, जबसम्म हाम्रा पापहरू क्षमा गरिँदैनन् र धोइँदैनन्। यो ब्याड न्युज हो, द्याट्स ब्याड न्युज। यो ब्याड न्युज हो कि हामीले हाम्रो सृष्टिकर्ता परमेश्वर विरुद्ध पाप गरेका छौँ र उहाँको क्रोध हामीले कमाएका छौँ, हामी उहाँको क्रोध मुनि छौँ। तपाईँलाई विश्वास लागोस् या नलागोस् सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। तर प्रियहरू, कथा यहीँ अन्त हुँदैन। हाम्रो लागि त्यहाँ सुसमाचार छ, बाइबल यहीँ अन्त हुँदैन, यो स्टोरी यहीँ खत्तम हुँदैन। द्याट इज गुड न्युज, त्यहाँ सुसमाचार छ। परमेश्वरले आफ्नो महान कृपामा आफ्नो एकमात्र पुत्रलाई येशु ख्रीष्टलाई संसारमा पठाउनु भयो। येशु ख्रीष्ट स्वयं परमेश्वर हुनुहुन्छ, उहाँ त्रिएक परमेश्वरको दोस्रो व्यक्ति हुनुहुन्छ, उहाँ पुत्र परमेश्वर हुनुहुन्छ, उहाँ पूर्ण रूपमा परमेश्वर, पितासँग बराबर, अनन्त र असृजित हुनुहुन्छ। उहाँ कहिले सृष्टि गरिनुभएको प्राणी हुनुहुन्नथ्यो, उहाँ कहिले अधीनस्थ हुनुहुन्नथ्यो, उहाँ परमेश्वर हुनुहुन्थ्यो, उहाँ हुनुहुन्छ र परमेश्वर नै उहाँ रहनुहुनेछ। त्यही पनि 2000 वर्ष अघि उहाँ मानव बन्नुभयो, उहाँ मानव बन्नुभयो, त्यो पनि स्वइच्छाले, करकापमा होइन, जबरजस्ती परेर होइन, तर पनि आफ्नो आफू खुसी साथ उहाँले मानिस रूप, मानवीय रूप धारण गर्नुभयो र संसारमा आउनुभयो। उहाँले हामीले जिउन नसकेको त्यो जीवन उहाँले जिदिनुभयो र परमेश्वरको व्यवस्थाको पूर्ण आज्ञाकारिता उहाँले जीवन बिताउनु भयो र त्यहाँ उहाँले हामीले मर्नुपर्ने त्यो मृत्यु मर्नुभयो। धर्मशास्त्र भने चाहिँ पापको ज्याला मृत्यु हो र ख्रीष्टले त्यो ज्याला तिरिदिनुभयो। उहाँ हाम्रा पापहरूको निम्ति मर्नुभयो, हाम्रो ठाउँमा हाम्रो बदली उहाँ मर्नुभयो, हाम्रो साठोमा उहाँ मर्नुभयो, उहाँ हाम्रो जमानत र हाम्रो विकल्प हुनुभयो। र पुरानो करारमा, जसरी पुरानो करारमा पापीहरूको सट्टामा पशुहरू बलिदान गरिन्थ्यो, ख्रीष्ट ठ्याक्कै त्यसै गरी हाम्रा पापहरूको लागि प्रायश्चितको बलिदान स्वरूप उहाँ क्रुसमा बलि हुनुभयो। पिता परमेश्वरले क्रुसमा आफ्नो पुत्रमाथि आफ्नो क्रोध खन्याउनु भयो, त्यो पनि हाम्रो लागि। क्रुसमा मरेर यसले परमेश्वरको धार्मिक क्रोधलाई पूर्ण रूपमा सन्तुष्ट पार्नुभयो, साम्य पार्नुभयो हाम्रो खातिर। उहाँले हाम्रो दोष, हाम्रो लाज, हाम्रो पाप बोक्नुभयो, उहाँ हाम्रो लागि कष्ट बोक्ने मुक्तिदाताको रूपमा थुमा चाहिँ क्रुसमा मारिनुभयो। अघि भर्खर सेवा सञ्चालक रामको भाइले यसैतिर्पणबाट पढ्नुभयो, जहाँ यसो लेखिएको छ, उता हाम्रो अपराधहरूको निम्ति छेडियो, हाम्रो अधर्मको निम्ति उभेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको छोराको चोटले हामी निको भयौँ। हामी सबै भेडा चाहिँ बरालिएका छौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ र परमप्रभुले उसमाथि हामी सबैको अधर्ममा हालिदिनु भएको छ। प्योर ध्यान दिएर सुन्नुहोस्, परमेश्वर वचनले भन्दैन कि ख्रीष्ट हाम्रो गरिबीको लागि मर्नुभयो, वा ख्रीष्ट हाम्रो बिरामीको लागि मर्नुभयो, ख्रीष्ट हाम्रा सांसारिक समस्याहरूको लागि मर्नुभयो। बाइबलले यो कथा पनि भन्दैन, तर धेरै मानिसहरूले विश्वास गर्ने यही नै होइन र धेरै मानिसहरूको लागि सुसमाचार नै उनीहरूको लागि सुसमाचार भनेकै यही हो कि ख्रीष्ट मेरो रोगको निम्ति, मेरो गरिबको निम्ति मर्नुभयो, ख्रीष्ट मलाई धनी बनाउनलाई मर्नुभयो, ख्रीष्ट मलाई चङ्गाइ दिनलाई मर्नुभयो। यही नै धेरै मानिसहरू निम्ति सुसमाचार हो, तर यो सुसमाचार होइन। दिस इज नट द गस्पल। के यसुले निको पार्न सक्नुहुन्छ? यस, निको पार्न सक्नुहुन्छ। के यसुले हामीलाई भौतिक रूपमा आशिष दिन सक्नुहुन्छ? दिन सक्नुहुन्छ, दिनुहुन्छ। र के यो यो नै सुसमाचार हो? होइन। प्रिय ख्रीष्ट एउटा भयानक, एउटा ठुलो र परम समस्या हाम्रो पापको लागि मर्नुभयो। पाप हाम्रो सबैभन्दा ठुलो समस्या हो, सबैभन्दा ठुलो समस्या हो। पवित्र परमेश्वरको विरुद्धमा गरिएको विद्रोह नै हाम्रो सबैभन्दा ठुलो समस्या हो र क्रुसमा ख्रीष्टको मृत्यु नै एकमात्र समाधान हो। यो ब्रह्माण्डको सबैभन्दा ठुलो खबर हो, ख्रीष्ट हाम्रा पापको निम्ति मर्नुभयो। यही सत्यता पावलले आफ्ना श्रोताहरूलाई सम्झाइरहेका छन्। ख्रीष्ट उहाँ हाम्रो चङ्गाइको निम्ति मर्नु भएन, ख्रीष्ट हामी धनी बनाउनलाई मर्नु भएन। कसैले दाबी गरे चाहिँ उहाँको मृत्युमा तपाईँको सपनाको घर र गाडी समावेश थिएन। तपाईँलाई निको पार्न, तपाईँलाई धनी बनाउन, यदि तपाईँलाई समृद्धि दिनको लागि मात्रै हो भने उहाँ मानिस भएर संसारमा आइराख्नु पर्ने थिएन, उहाँ मानिस भएर संसारमा आएर जिराख्नु पर्ने थिएन, उहाँ संसारमा क्रुसमा आएर मरिराख्नु पर्ने थिएन। यो त उहाँले त्यसै गर्न सक्नुहुन्थ्यो, यदि त्यो नै उहाँको मुख्य लक्ष्य हुन्थ्यो भने उहाँले स्वर्गबाटै ती सबै थोक गर्न सक्नुहुन्थ्यो, किनकि उहाँ सार्वभौम परमेश्वर हुनुहुन्छ, उहाँ शक्तिशाली परमेश्वर हुनुहुन्छ। उहाँले संसारलाई केवल आफ्नो वचनद्वारा सृष्टि गर्नुभयो, उहाँले यस धरतीमा पाइला नटेकिकन तपाईँको जीवनमा आशिषको वर्षा ल्याउन सक्नुहुन्थ्यो, परमेश्वरले स्वर्गबाट त्यो गर्न सक्नुहुन्थ्यो। अय्युबको जीवन उहाँले गर्नुभयो, अब्राहमको जीवन उहाँले गर्नुभयो, तर येशूले कपडाको कमाराको रूप धारण गर्नुभयो र अकल्पनीय रूपमा त्यो क्रूर र निन्दनीय मृत्यु उहाँले मर्नुभयो। येशु तपाईँलाई धनी बनाउनलाई मर्नु भएन, तर परमेश्वरको क्रोधबाट बचाएर परमेश्वरसँग मिलापमा ल्याउनको लागि मर्नुभयो। यही उसको समाचार। गएको बुधबार म धनकुमार फुपाजु र विनोद दाजुसँग चेलापनको लागि भेट्दै थिएँ। हामीले मर्कुसको सुसमाचार सँगै पढ्दैछौँ र सकिन पनि लाग्यो। अहिले हामी अध्याय 14 आइपुगेका छौँ र गएको हप्ता येशूले आफ्नो चेलाहरूसँग त्यो गेत्सेमनीको बगैँचामा प्रार्थना गर्नुभएको घटना हामी हेर्दै थियौँ। जस येशू प्रार्थना गर्न थाल्नुहुन्छ, उहाँ आफ्नो आत्मामा अत्यन्तै विचलित हुनुहुन्छ, उहाँ सङ्घर्ष गर्दै हुनुहुन्छ, उहाँ गहिरो पीडामा हुनुहुन्छ। लुकाको सुसमाचार हामी बताउँदछ कि अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक ख्रिस्टले प्रार्थना गर्न लाग्नुभयो र उहाँको पसिना रगतका ठुला ठुला थोप्ला जस्तै जमिनमा खसिरहेका थिए र उहाँले आफ्नो पितालाई पुकार्नुभयो। लुकाको सुसमाचारले भन्दछ, हे पिता, तपाईँको इच्छा भए यो खोचरा मबाट हटाइदिनुहोस्, तर मेरो इच्छा होइन तपाईँकै इच्छा पुरा होस्। हामीले सोध्नु पनि प्रश्न भनेको त्यो कचौडामा खास के थियो जसले गर्दा येशूलाई यति धेरै विचलित बनायो, यति धेरै व्याकुल बनायो। येशू सम्भव भए त्यो कचौडा पिउन चाहनुहुन्थ्यो र धेरै मानिसहरूको लागि त्यो कचौडाले येशू ख्रिस्टको शारीरिक पीडालाई मात्र प्रतिनिधित्व गर्दछ। काँटीहरू, काँडाको मुकुट, कोर्रा, थुकाएर उहाँले सहनुपर्ने उपास र दुःखको कुरा धेरै गीतहरूले, धेरै भजनहरूले ख्रिस्टको पीडाको त्यो शारीरिक पक्षमा मात्र ध्यान केन्द्रित गरेका हामी देख्छौँ। तिनीहरूले उहाँलाई एक असहाय पीडित रूपमा चित्रण गर्दछ जसले उहाँप्रति केवल भावना र सहानुभूति जगाउँछ। तर क्रुसमा साँच्चै के भएको थियो भन्ने कुराको त्यो सम्पूर्ण सत्यताको गहिरालाई पनि छुट्याउँछ। प्रियहरू, यदि कचौराले केवल येशू ख्रिस्टको शारीरिक पीडालाई मात्र प्रतिनिधित्व गरेको भए र अरू त्यो बाहेक केही होइन भने तपाईँ र म अझै पनि हाम्रा पापहरूमा नै हुने थियौँ। अझै पनि हामीलाई अझै पनि एकजना मुक्तिदाताको आवश्यकता पर्ने थियो, किनभने धेरैलाई रोमी सरकारले ख्रिस्टलाई जस्तै क्रुसमा टाएका थिए तर उनीहरूको मृत्युले कसैलाई पनि बचाउन सकेन। हजारौँलाई येशूलाई जस्तै रोमी सरकारले क्रुसमा टाएर मारेको थिए तर उनीहरूको मृत्युले एकजना मानिसको पनि उद्धार भएको हामी देख्दैनौँ। होइन, कचौराको साँचो त्यो भयानकपन यो थियो कि यो कचौरा हाम्रा पापहरूको लागि परमेश्वरको क्रोधले भरिएको थियो र येशूलाई थाहा थियो कि उहाँले त्यो कचौरालाई उहाँले पुरै पिउनुपर्ने थियो। त्यसैले उहाँले, हे पिता, तपाईँको इच्छा भयो यो कचौरा मबाट हटाइदिनुहोस् भनेर बिन्ती गर्नुभयो। र प्रियहरू, क्रुसमा येशूले परमेश्वरको त्यो क्रोधको कचौरा पुरै उहाँले पिउनुभयो हाम्रो खातिर, हाम्रो लागि। उहाँले यसलाई अन्तिम थोपासम्म उहाँले पिउनुभयो। फेरि अब हामीले पिउनलाई त्यहाँ केही थोपा बाँकी छैन, त्यो कचौरा रित्तो छ। येशूले सबै पिदिसक्नु भएको छ, हाम्रा सबै अधर्महरू, हाम्रा सबै पापहरू ख्रिस्टमाथि राखियो र परमेश्वरको पवित्र क्रोधका सबै बाढीहरू, आँधी बेहरीहरू ख्रिस्टको क्रुसले निलिदियो र अब हामी क्षमा भए, पापको क्षमा पाए हामी खडा हुन्छौँ येशू ख्रिस्टको त्यही क्रुसमा। There is no other way. There is no other hope. There is no other gospel. त्यहाँ अर्को कुनै आशा छैन, अरू कुनै बाटो छैन, त्यहाँ कुनै सुसमाचार छैन। अनि हामीले भर्खर गाएको सत्यता पनि यही हो। अघि भर्खरै हामी गाउँदै थियौँ क्रुसको शक्तिलाई हामी घोषणा गर्दैथ्यौँ। यो हो शक्ति क्रुसको। ख्रिस्ट हाम्रा खातिर पाप बन्नुभयो, लिनुभयो दोष, सहनुभयो क्रोध, क्षमा पाउँछौँ त्यो क्रुसमा। हामी येशू ख्रिस्टको क्रुसलाई लिएर गर्व गर्दछौँ। सो प्रियहरू, क्रिस्चियन धर्मलाई, यो धर्मै क्रिस्चियन धर्म भन्न रुचाउनुहुन्छ, क्रिस्चियन धर्मलाई अरू सबै धर्मभन्दा के कुराले फरक र विशिष्ट बनाउँछ? यही कुराले। ख्रिस्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो, ख्रिस्ट हाम्रा पापको निम्ति मर्नुभयो, उहाँ हाम्रो मुक्तिको लागि मर्नुभयो, उहाँ हरेक पस्ताउने पापीहरूको उद्धारको निम्ति मर्नुभयो। अरू धर्महरूले सिकाउनु भनेको यही हो कि हामीले मुक्ति पाउनलाई के गर्नुपर्छ, तर क्रिस्चियन धर्मले यो सिकाउँछ कि हाम्रो मुक्तिको लागि ख्रिस्टले पहिले नै केही गरिसक्नु भएको छ। यसले त वास्तवमा घोषणा गर्दछ कि ख्रिस्ट, हामी पापी छँदै ख्रिस्ट क्रुसमा मर्नुभयो। सो प्रियहरू, कुन कुराले तपाईँलाई अब तपाईँको छिमेकीहरूबाट, तपाईँको साथीहरूबाट, त अरू मानिसको भिडबाट अलग बनाउँछ? यही कुराले कि तपाईँका पापहरूको निम्ति ख्रिस्ट मर्नुभयो। यही कुराले किन तपाईँ अरू सबैले गर्ने काम अब गर्न सक्नुहुन्न, किन तपाईँ अरूले जस्तै अरू सबैले हेर्ने र सबैले रमाइलो गर्ने कुरा तपाईँ हेर्न सक्नुहुन्न, किन तपाईँ अरूले खानेकुरा खान सक्नुहुन्न अब, किन तपाईँ अरू मानिसहरू जहाँ जहाँ छ त्यहाँ स्वतन्त्र रूपमा जान सक्नुहुन्न, किन तपाईँ फरक हुनुहुन्छ, किन तपाईँ विशिष्ट हुनुहुन्छ? किनकि ख्रिस्ट तपाईँका पापहरूको निम्ति मर्नुभयो। तपाईँको लागि उहाँको मृत्युले सबै कुरालाई परिवर्तन गर्छ, तपाईँको सोच्ने तरिकालाई, तपाईँको जिउने तरिकालाई, तपाईँको पर्सपेक्टिभ, तपाईँको जीवनको आशा, महत्त्व, सबै कुरालाई यही सुसमाचारले परिवर्तन गर्छ। ख्रिस्ट हामी पापीहरू निम्ति क्रुसमा मर्नुभयो। तर कथा त्यहीँ अन्त हुँदैन, ख्रिस्टको मृत्यु नै अन्त्य होइन। यदि यीशु केवल मरेर चिहानमा रहनु भएको भए हाम्रा पापहरू साँच्चै क्षमा भएका छन् भने हामी निश्चित हुन सक्ने थिएनौँ। ख्रिस्टको मृत्यु पर्याप्त थियो र यसले काम गर्यो भने हामी कसरी विश्वास हुन सक्छौँ? रोमी 15 दिएको त्यही 3-4 पद भने पावलले हामीलाई बताउँदछन्, पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रा पापको निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। तपाईँले देख्नुभयो ख्रिस्ट मरेको हुनु भएन, ख्रिस्टको मृत्यु नै अन्त थिएन, ख्रिस्ट मृत्युबाट पुनर्जीवित पारिनुभयो। ख्रिस्टियानमै रहनु भएन, उहाँले उहाँको छेउमा त्यो क्रुसमा टाँगेका ती चोरहरू वा ख्रिस्ट मर्नुभन्दा पहिले मरेका मानिसहरू वा त्यसपछिका अनगन्ती मानिसहरू सबैले यस संसारमा वीरता वा शहादातको लागि प्रशंसा पाए, त तिनीहरूको कथा मृत्युसँग अन्त भयो, मृत्युसँग तिनीहरूको कथा अन्त भयो। तर ख्रिस्टको कथा मृत्युसँगै अन्त भएन, धेरै कथाहरू चियानमा समाप्त हुन्छ, तर ख्रिस्टको कथा जारी छ। His story continues. उहाँ मृत्युबाट पुनर्जीवित पारिनुभयो, परमेश्वर पिताले पुत्र परमेश्वरलाई मृत्युबाट, ख्रिस्टलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो। अनि यो सबै कुरा हामीलाई पावलले बताउँदछन् यहाँ कि यो सबै कुरा पवित्र धर्मशास्त्र अनुसार भयो। यसको अर्थ ख्रिस्टको मृत्यु, उहाँको दफन, उहाँको पुनरुत्थान संयोगवश भएका घटनाहरू थिएनन्, तिनीहरू दोस्रो योजना थिएन, ती सबै धर्मशास्त्र अनुसार, परमेश्वरको वचन अनुसार थिए। जसरी परमेश्वरले यसैया अगमवक्ता र अन्य अगमवक्ताहरू मार्फत पहिले नै उहाँले भविष्यवाणी गरिसक्नु भएको थियो, परमेश्वरले भन्नुभए अनुसार नै सबै कुरा ठिक ठिक हुँदै गयो। र प्रियहरू, यीशु ख्रीष्टको पुनरुत्थानले अब सबै कुरा परिवर्तन गर्छ, सबै कुरा। र यीशु ख्रीष्टको पुनरुत्थानले नि ख्रिस्टियन मत विरुद्ध अगाडि सारिएका सबै ती तर्कहरूलाई पनि यसले नि नष्ट गर्छ। जब जब म अविश्वासीहरूलाई सुसमा सुनाउने म कोसिस गर्छु, म प्राय उनीहरूले केही वर्ष अघि बाँचेका र मरेका कुनै विचारक, वैज्ञानिक वा दार्शनिकका दर्शन वा विचारमा आधारित भएर ख्रिस्टियन मतलाई, ख्रिस्टियन विश्वासलाई अस्वीकार गरेको पाउँछु। उनीहरू यी मानिसहरूको प्रशंसा गर्छन्, उनीहरू तिनीहरूको विचारहरूमा विश्वास गर्छन्, र त्यो विचारहरूको आधारमा उनीहरू यी यस्ता निष्कर्ष निकाल्छन् कि परमेश्वर हुनुहुन्न, देयर इज नो गड, जीवनको कुनै अर्थ छैन, देयर इज नो मिनिङ इन लाइफ, स्वर्ग वा नरक छैन, र मुक्तिदाताको खाँचो छैन। जब म यस्ता जवाफहरू सुन्छु, म प्राय भन्छु कि 2000 वर्ष पहिले, सुन्नुहोस् मलाई, 2000 वर्ष पहिले यीशु ख्रीष्ट नामक एक व्यक्ति जो परमेश्वर पनि हुनुहुन्थ्यो, शरीरमा यस पृथ्वीमा करिब 33 वर्ष उहाँ मानिसको रूपमा जिउनुभयो, उहाँ रोमी क्रुसमा मर्नुभयो, र तेस्रो दिनमा उहाँ मृत्युबाट फेरि जीवित भइ उठ्नुभयो। यो एक ऐतिहासिक तथ्य हो, र पुनरुत्थानको घटना घटेको होइन भनेर आजसम्म कसैले प्रमाणित गर्न सकेको छैन। र उहाँ मर्न अघि उहाँले आफ्नो पुनरुत्थानको भविष्यवाणी गर्नुभयो, उहाँले म फेरि तेस्रो दिनपछि जी उठ्नेछु भन्नुभयो, र उहाँ जी उठ्नुभयो। अनि म उनीहरूलाई भन्छु कि यदि यीशु मृत्युबाट पुनरुत्थान हुनुभएको हो भने उहाँले गर्नुभएका सबै दाबीहरू सत्य हुनुपर्छ, सबै दाबीहरू, जस्तै यसुले दावी गर्नुभएको छ उहाँ एकमात्र बाटो सत्य र जीवन हुनुहुन्छ। उहाँद्वारा बाहेक कोही पनि पिता कहाँ अथवा स्वर्ग पुग्न सक्दैन। हामीले मुक्ति पाउनलाई स्वर्ग भनी पृथ्वीमा मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन यसु बाहेक। यसु ख्रिस्ट नै परमेश्वर मानिसबिचको त्यो मध्यस्थता हुनुहुन्छ। यसु ख्रिस्ट एक दिन फर्किआउनुहुनेछ संसारको न्याय गर्नलाई। यो दाबीहरू सबै सत्य हुनुपर्छ। यदि यसु ख्रिस्ट पुनर्जीवित भई उठ्नुभएको हो भने, अनि म विश्वास गर्छु कि यसु पुनर्जीवित भई उठ्नुभएको हो, आजमा 2000 वर्ष पहिले यो संसारमा नगरे घटना त्यो इतिहासको एउटा भूगोलमा, एउटा धरातालमा, एउटा यहुदी भूमिमा घटेको थियो कि मरेको 3 दिनपछि येशु ख्रिस्ट मृत्युबाट पुनर्जीवित भई उठ्नुभयो। अनि यदि उहाँ मृत्युबाट पुनर्जीवित उठ्नुभएको हो भने, यदि उहाँको पुनरुत्थानको यो घटना सत्य हो भने, म उहाँलाई किन विश्वास नगर्ने? म उहाँलाई किन विश्वास नगर्ने? मृत्युलाई नै जित्नुहुनेमाथि विश्वास गर्नुको साटो म ती मानिसहरूको कुरामा किन विश्वास गरौँ जसको कथा चिहानमै अन्त भयो, चिहानमै अन्त भयो। सो प्रियहरू, ख्रिस्टको पुनरुत्थान क्रिस्चियन विश्वासको आधारशिला हो। यो नै कुनै ढुङ्गो हो, यो नै यो 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 नै कुराले अथवा ख्रिस्टको पुनरुत्थानले नै क्रिस्चियन मतको यो सबै संरचनालाई थामेर राखेको छ। यसलाई हटाइदिनुहोस्, सबै संरचना एक सेकेन्डमा ढल्नेछ। त्यसकारण पावलले पनि पहिलो कुरा 15 अध्यायको तलतिर भनेको छन्, यदि यसु ख्रिस्ट जी उठ्नुभएको छैन भने हाम्रो प्रचार व्यर्थ हुन्छ, हाम्रो विश्वास पनि व्यर्थ छ। तर ख्रिस्ट साँच्चै मृत्युबाट जीवित भई उठ्नुभएको छ र यसले ठुलो अर्थ राख्छ हाम्रो मुक्तिको लागि र हाम्रो जीवनको लागि। उहाँको पुनरुत्थानको अर्थ यो कि उहाँले क्रुसमा पुरा गर्न खोज्नुभएको हरेक कुरा, हाम्रो मुक्ति, हाम्रो पापको क्षमा, हाम्रो धार्मिकता साँच्चै पुरा भयो। रोमी 4 अध्यायले हामीलाई बताउँदछ कि उहाँको पुनरुत्थान हाम्रो धार्मिकताको प्रमाण हो, यो त छाप हो, यो पुष्टि हो। र यति मात्र होइन, ख्रिस्टको पुनरुत्थान हाम्रो भविष्यको पुनरुत्थानको पनि ग्यारेन्टी हो। ख्रिस्ट पुनर्जीवित हुनुभएको कारण हामी पनि अनन्त जीवनको लागि पुनर्जीवित हुनेछौँ। सो प्रियहरू, पुनरुत्थानले सबै कुरा परिवर्तन गर्छ, सबै कुरा परिवर्तन गर्छ। यस्तो तपाईँ कसरी जिउनुहुन्छ, कसरी सोच्नुहुन्छ भन्ने कुरा बदलिदिन्छ। पुनरुत्थानको कारण तपाईँ अब यो संसारको लागि जिउनुहुन्न, तपाईँ अब यो संसारले दिने नाम, प्रसिद्धि वा धनको पछि लाग्नुहुन्न, तपाईँ ख्रिस्टको पछि भाग्नुहुन्छ र तपाईँ उहाँको लागि सबै कुरा त्याग्न तपाईँ तयार हुनुहुन्छ, किनभने ख्रिस्ट पुनर्जीवित भई उठ्नुभएको छ। अनगिन्ती ख्रिस्चियनहरूले पुनर्जीवित ख्रिस्टलाई पछ्याउनको निम्ति, स्वर्गको त्यो सहर समय पछ्याउनको निम्ति, संसारको धन दौलत, आफ्नो परिवार, जागिर, घर, आफ्नो देश समय त्यागेका छन्। इट चेन्जेस एभ्रिथिङ, द लाइफ, डेथ एन्ड रेजरेक्सन। येशु ख्रिस्टको जीवन, मृत्यु र पुनरुत्थानले सबै कुरा परिवर्तन गरिदिन्छ, तपाईँको जीवनको दिशा यसले परिवर्तन गरिदिन्छ। इफ यु रियली बिलिभ दिस, तपाईँ साँच्चै सुसमाचार विश्वास गर्नुभएको छ भने। त्यस कारण तपाईँको लागि प्रश्न भनेको के, तपाईँले विश्वास गर्नुभएको सुसमाचार यही हो? यदि हो भने के यो विश्वासले तपाईँको जीवनमा परिवर्तन ल्याएको छ? के तपाईँको जीवनलाई यसले उथल पुथल बनाएको छ, उलट पुलट पारेको छ? तपाईँको सोचमा, तपाईँको जीवन तरिकामा, जीवनको प्राथमिकताहरूमा के यो सुसमाचारले परिवर्तन ल्याएको छ? किनकि यो सुसमाचारको सामना गर्ने मानिसहरू परिवर्तन नभई बस्न सक्दैन। यो सुसमाचारले हामीलाई परिवर्तन गरेर छाड्छ। यदि तपाईँ परिवर्तन हुनुभएको छैन भने मुख्य समस्या यहीँ छ, सायद तपाईँले सुसमाचारै बुझ्नु भएको छैन। यदि तपाईँको लागि ख्रिस्ट सबभन्दा ठुलो कुरा होइन भने, यदि तपाईँलाई अनन्तताले स्वर्ग राख्दैन भने, यदि तपाईँलाई तपाईँको प्राणको वास्ता छैन भने, यदि तपाईँ संसारकै लागि जिउनुहुन्छ, संसारकै लागि तपाईँ मरिमेट्नुहुन्छ, संसारकै कुराहरू, मानिसको विचार, संसारको धन दौलत, सुन्दरता, यो सबै कुराहरू देखिने कुराहरूको पछि तपाईँ भाग्नुहुन्छ भने, र यसको खातिर संसार हात पार्नलाई तपाईँ सबै कुरा गुमाउन तयार हुनुहुन्छ, तपाईँ इभन लोकल चर्च, आफ्नो स्थानीय चर्चलाई पनि तपाईँ दोस्रो स्थानमा राख्न तयार हुनुहुन्छ भने, समस्या यहाँ छ, तपाईँ फेरि सुसमाचार फर्किन जरुरी छ। यु ह्याभ टु गो एन्ड रिभिजिट द गस्पल, तपाईँ सुसमाचारमा फर्किनै पर्छ। फेरि कतै तपाईँलाई सुसमाचार लिएर वाक्क त लागिरहेको छैन, दिक्क त लागिरहेको छैन, तपाईँ कतै बोर त भइरहनु भएको छैन, सुसमाचार सुसमाचार, फेरि पनि त्यो सुसमाचार, कि तपाईँ हरेक हप्ता यसु ख्रिस्टको सुसमाचारलाई छोडेर अरू कुनै कुरा सुन्ने तपाईँ इच्छा त तपाईँले राखिरहनु भएको छैन, तपाईँ के कुरा खोजिरहनु भएको छ, तपाईँ के सुन्न चाहनुहुन्छ, तपाईँ सुसमाचारलाई छोडेर अरू त्यस्तो कुन कुरा छ जसले तपाईँलाई साँच्चै आशा दिन सक्छ, सुसमाचार बाहेक जीवन दिन सक्छ? तपाईँ कोरिन्थको चर्चमा तपाईँ विचार गर्नुपर्ने हुन्छ, यो चर्चमा प्रेरितहरू थिए, यो चर्चमा अगमवक्ताहरू थिए, यो चर्चमा सुसमाचार प्रचारकहरू थिए, आत्मिक वरदानहरूले भरिएका मानिसहरू थिए, सुसमाचारको र पनि त्यहाँ सुसमाचारको आवश्यकता थियो। यो चर्चमा धेरै समस्याहरू थियो, तपाईँलाई थाहा छ, त्यहाँ विभाजन थियो, अनैतिकता थियो, त्यहाँ घमण्ड थियो, आत्मिक वरदानहरूको बारेमा त्यो भ्रम थियो। त्यही पनि यी समस्याहरू समाधान गर्न पावलले उनीहरूलाई कुनै चतुर समाधानहरू दिएन, पावलले उनीहरूलाई सबैभन्दा मुख्य विषयको रूपमा सुसमाचारको याद दिलाए। यदि येशु ख्रीष्टको सुसमाचारले कोरिन्थका विश्वासीहरूको समस्याहरू समाधान गर्न सकेन भने अरू कुनै पनि कुराले समाधान गर्न सक्दैन। यदि सुसमाचारले तपाईँको जीवनमा भएको समस्याहरू समाधान गर्न सकेन भने अरू कुनै पनि कुराले समाधान गर्न सक्दैन। कि तपाईँ कष्टमा हुनुहुन्छ, तपाईँलाई प्रेरणादायी भाषणको आवश्यकता छैन, तपाईँलाई थप सकारात्मक सोचको आवश्यकता छैन, तपाईँलाई सुसमाचार चाहिन्छ, ख्रिस्टमा आशा दिने येशु ख्रिस्टको सुसमाचार चाहिन्छ। तपाईँलाई हात समाए तर समाए त्यो क्षितिज पारितर्फ त्यो अनन्ततातर्फ ख्रिस्टतर्फ देखाउने अनुहारले इसारा गर्ने सुसमाचार चाहिन्छ। कि तपाईँ पापसँग सङ्घर्ष गर्दै हुनुहुन्छ, आफ्ना पापहरूको खातिर क्रुसमा मर्नुभएको ख्रिस्टलाई हेर्नुहोस् र तपाईँले जान्नुहोस् तपाईँको पापहरूको अब तपाईँमाथि कुनै शक्ति छैन, तिनीहरूको शक्ति तोडिएको छ, तपाईँलाई स्वतन्त्र गरिएको छ र हरेक दिन तपाईँ पवित्र आत्मक शक्तिमा पापमाथिको जीवन बिताउन सक्नुहुन्छ। अनि तपाईँलाई यो सत्यता याद दिलाउने सुसमाचार चाहिन्छ, पापसँग लड्नलाई पनि तपाईँलाई सुसमाचार नै चाहिन्छ। वाइफाई बन्द गरेर पर्याप्त छैन, एप्सको फोन मोबाइल फोनमा आफ्नो एप्सहरू डिलिट गरेर पुग्दैन, जवाफदेही सम्बन्धमा रहेर मात्र पुग्दैन, तपाईँलाई सुसमाचार चाहिन्छ। तपाईँ जति धेरै क्रुसमा टाँगिनुहुने आफ्नो मुक्तिदातालाई घोरिएर हेर्नुहुन्छ त्यति धेरै त्यहाँबाट तपाईँको जीवन परिवर्तन सक्ने भन्दै आउँछ। प्रियहरू तपाईँलाई सुसमाचार नै चाहिन्छ। के तपाईँको विवाहमा समस्या छ? तपाईँलाई तपाईँको वैवाहिक समस्या समाधान गर्नको लागि 5 कदमहरू आवश्यकता छैन, 4-5 कदमहरू तपाईँलाई सुसमाचार नै चाहिन्छ। तपाईँले ख्रिस्ट र उहाँको चर्चलाई हेर्न आवश्यक छ। कि तपाईँ आफ्नो भविष्यको बारेमा चिन्तित हुनुहुन्छ, कि तपाईँ टेन्सनमा हुनुहुन्छ, भोलिको बारेमा तपाईँ फिक्री गर्नुहुन्छ, तपाईँलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा भनेको राम्रो योजना होइन, तपाईँलाई सुसमाचार चाहिन्छ, राम्रो डिग्री होइन तपाईँलाई सुसमाचार चाहिन्छ, राम्रो कन्सल्टेन्सी होइन तपाईँलाई सुसमाचार चाहिन्छ, तपाईँको भविष्य ख्रिस्टमा सुरक्षित छ भन्ने याद दिलाउने यो सुसमाचार तपाईँलाई चाहिन्छ। कुनै पनि कुराले तपाईँलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्दैन भने तपाईँलाई याद दिलाउने तपाईँलाई सुसमाचार चाहिन्छ। भोलिको भविष्य तपाईँको भविष्य ख्रिस्टमा सुरक्षित छ भन्ने कुराको याद दिलाउने तपाईँलाई सुसमाचार चाहिन्छ। र तपाईँलाई विशेष गरी सुसमाचारले सम्पृक्त भजनहरू चाहिन्छ, जसरी अघि हामी गाउँदै अब गाउनेवाला छौँ, अब दोष छैन न त मृत्युको डर, यो हो ममा ख्रिस्टको शक्ति, मेरो जन्मदेखि मेरो मृत्युसम्म यसुले गर्छ सबै नियुक्ति, किन टेन्सन गर्ने, न नरकको शक्ति न मानिसको युक्तिले खोज्न सक्छ उहाँको हातबाट, उहाँ नफर्किएसम्म घर उहाँले हामीलाई घर नबोलाएसम्म ख्रिस्टको शक्तिमा म उभिनेछु। त्यसरी प्रियहरू आफूलाई सुसमाचारको परम भक्त विद्यार्थी बन्न समर्पित गर्नुहोस्। गिभ यु लाइफ टु स्टडी दिस गस्पल, यो सुसमाचार अध्ययनमा आफ्नो जीवन समर्पण गर्नुहोस्। सामाजिक सञ्जालमा आफ्नो जीवन खेर नफाल्नुहोस्। बिहानदेखि बेलुकासम्म मोबाइल फोन हेरेर आफ्नो जीवन बर्बाद नगर्नुहोस्। परमेश्वरको वचन उठाउनुहोस् र सुसमा सत्यताहरू खोलेर पढ्नुहोस्, जान्नुहोस्, यसो अनुसार जिउनुहोस् र यही अरूहरूलाई दिनुहोस्। नो द गस्पल, लिभ द गस्पल, गिभ द गस्पल। अभिभावकहरू यो सुसमाचार गहिरो रूपमा जान्ने तपाईँले चेष्टा गर्नुहोस्। अभिभावकहरू यो सुसमाचारको विद्यार्थी तपाईँ बन्नुहोस्। यसलाई आफ्नो विवाहमा, आफ्नो अभिभावकत्वमा, आफ्नो कर्मस्थलमा, कार्यस्थलमा तपाईँले यसलाई जीवनमा उतार्नुहोस् र यही सुसमाचार तपाईँले आफ्नो छोराछोरीलाई दिनुहोस्। किनकि यो सुसमाचार बाहेक अरू कुनै पनि थोकले उनीहरूलाई बचाउन सक्दैन। आफ्नो छोराछोरीलाई तपाईँ संसारको बेस्ट एजुकेसन दिन सक्नुहुन्छ, राम्रो शिक्षा दिन सक्नुहुन्छ, राम्रो सिप उनीहरूलाई दिन सक्नुहुन्छ, संसारको हरेक कुराहरू उनीहरूलाई तपाईँले दिन सक्नुहुन्छ, केही कुराको पनि मेरो छोराछोरी कमी हुन दिन सक्नु दिन हुन कमी हुन दिन्न भन्ने खालको अभिभावकहरू तपाईँ सायद हुनुहुन्छ होला. तर म तपाईँलाई भन्दछु, यदि तपाईँले छोराछोरी दिने कुरामा सुसमाचार कमी भयो भने सबै कुराको कमी भइरहेको छ त्यहाँ सबै कुरा. सो गिभ देम द गस्पल. विद्यार्थीहरू, तपाईँको कलेजमा तपाईँका साथीहरूसँग नभएको कुरा तपाईँसँग छ. तपाईँले संसारको सबैभन्दा शक्तिशाली यो सन्देश तपाईँले बोक्नुभएको छ. त्यसैले अवसर खेर नफाल्नुहोस्, आफ्ना मित्रहरूलाई साथीहरूलाई सुसमाचार सुनाउनुहोस्. यदि तपाईँ व्यवसायीहरू हुनुहुन्छ भने, तपाईँले तपाईँको अन्डरमा रहेर काम गर्ने मानिसहरू छन् भने उनीहरूको लागि ख्रिस्टको गवाही बन्नुहोस्. उनीहरूलाई थाहा दिनुहोस् कि तपाईँले उनीहरूले गर्ने त्यो कामको मात्र होइन, तर उनीहरूको प्राणको, उनीहरूको जीवनको पनि तपाईँ ख्याल गर्नुहुन्छ. उनीहरूलाई ख्रिस्ट दिनुहोस्, उनीहरूलाई ख्रिस्ट दिनुहोस्. ओ प्रियहरू, सुसमाचार नै हामीलाई चाहिएको कुरा हो, र सुसमाचार नै यो संसारलाई अत्यन्त आवश्यक परेको कुरा हो. यदि तपाईँ अहिलेसम्म ख्रिस्टको चेला हुनुहुन्न भने, प्रियहरू, म तपाईँलाई विनती गर्दछु, यो सुसमाचारलाई ध्यानपूर्वक तपाईँले विचार गर्नुहोस्. ख्रिस्टका दाबीहरूलाई मूर्खतापूर्वक वा अज्ञानतापूर्वक खारेज नगर्नुहोस्. ख्रिस्टियन धर्मलाई केवल कुनै पुरानो विचार वा सङ्कीर्ण सोचको धर्मको रूपमा यसलाई नपछ्याउनुहोस्. मैले भर्खरै व्याख्या गरिदिएको यो सुसमाचारको सत्यताबारे विचार गर्नुहोस्. पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रा पापको निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्र अनुसार त्यस्तो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो. अनि अब यही पुनर्जीवित ख्रिस्टले र राज्य गर्नु, शासन गर्नुहुने राजा येशूले तपाईँलाई आफ्नो पापबाट फर्कन र उहाँमाथि भरोसा गर्न आह्वान गर्दै हुनुहुन्छ. ओ मित्र, तपाईँले आजै आफ्नो पापहरूबाट फर्केर येशू ख्रिस्टमा विश्वास गर्नुहोस्. त्यसो गर्नुभयो भने तपाईँले सधैँको लागि राम्रो गर्नुहुनेछ, तपाईँले सधैँको लागि राम्रो गर्नुहुनेछ. किनभने हामीमध्ये कसैले पनि थाहा छैन कि भोलिको दिनले के ल्याउनेछ. यो पूर्णरूपमा सम्भव छ कि जब तपाईँ भोलिको दिनमा अर्कोबाट तपाईँ आफ्नो आँखा खोल्नुहुन्छ, तपाईँले सायद आफूलाई नरकमा पाउन सक्नुहुन्छ, नरकमा पाउनु. त्यसकारण प्रियहरू, अहिले नै आजै समय सधैँ ख्रिस्टमा फर्किनुहोस्. क्लक इज टिकिङ, घडी टिक टिक गर्दैछ, अनन्तता आइरहेको छ, न्याय नजिकिँदैछ, समय बित्दैछ. त्यसैले म तपाईँलाई आग्रह गर्दछु, अतार गर्नुहोस्, आफ्नो पापबाट फर्कनुहोस्, येशू ख्रिस्टमा विश्वास गर्नुहोस्, र तपाईँको पनि उद्धार हुनेछ. अनुसार प्रार्थना गरौँ. हे पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद भन्छौँ. तपाईँ परमेश्वरले हामीलाई सुसमाचार दिनुभयो. आज हामी ख्रिस्टको जीवन, मृत्यु र पुनरुत्थानद्वारा बाँचेको छौँ. हाम्रो पाप क्षमा भएको छ, हाम्रो उद्धार भएको छ. यी विधा पर्छ हामीलाई यही सुसमाचारमा लागिरहनु.